हामी जति कुरा गरे पनि मण्डलीका अगुवाहरूको लागि यो क्लास सुरु गरेको, सबै अगुवाहरूलाई मैले कुरा गरेर उहाँहरूलाई उपयुक्त हुने टाइम भनेर यो थर्सडे बिहान त्यहाँको हामीले सुरु गरे। तर अब हाम्रो उपस्थिति चाहिँ कमै छ, केही न केही समस्याहरू होला। परमेश्वरको वचनको बारेमा अलिकति गहिरो अध्ययन गर्ने विचारले तपाईँलाई मैले त्यही कुराहरूको बारेमा सम्झाउन चाहन्छु। अनि सर्वप्रथम हामी यो एउटा पद हेरेर सुरु गर्छौँ। यो दोस्रो तिमिथी 1:7 यो पदमा परमेश्वरको वचनमा यस्तो लेखिएको छ, परमेश्वरले हामीलाई कातरको आत्मा दिनुभएन, त्यो भनेको अर्को अनुवादमा डरको आत्मा भन्ने छ, उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मसंयमको आत्मा प्रदान गर्नुभएको छ। शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ, डरको आत्मा होइन। वास्तवमा यो पदबाट हामीलाई के थाहा हुन्छ भने, हामी परमेश्वरमा छौँ भनेदेखि हामीले डराइराख्नु परेन, परमेश्वरमा हामी भरोसा गर्न सक्छौँ, किनभने उहाँले हामीमा आत्मसंयमको आत्मा दिनुहुन्छ, एउटा शक्तिको आत्मा दिनुहुन्छ भनेर यहाँ लेखेको छ। तपाईँले भर्खरै कति दिन भयो, 1-2 दिन टर्कीमा धेरै ठुलो भुइँचालो गएको कुरा सुन्नुभयो, अनि टिभीमा हेर्दाखेरि ठुल्ठुला घरहरू भत्किएको, धेरै मान्छेहरू मरेको कुराहरू हामी सुन्छौँ। वास्तवमा भन्दाखेरि यो संसारभरि नै यस्ता क्रमहरू छन्। नेपालमा योभन्दा कति वर्ष भयो, 7 वर्ष अगाडि होला भुइँचालो गएको, त्यसले कति भयावह परिस्थिति ल्याएको थियो होइन। अनि यो सबै कुराको बिचमा तपाईँ र म जो परमेश्वरमा भरोसा गर्छौँ, परमेश्वर जीवित हुनुहुन्छ, उहाँले हामीलाई संसारको उत्पत्तिभन्दा पहिला चुन्नुभयो, अनि वास्तवमा हरेक दिन येशूलाई पछ्याउनेहरूको निम्ति चाहिँ आज परमेश्वरले मलाई के गरेको चाहनुहुन्छ भनेर खोज्नुपर्छ। अनि परमेश्वरको वचन नै त्यो कुरा हो जसद्वारा हामीले परमेश्वरको बारेमा हामी जान्न सक्छौँ, उहाँले भन्नुभएको कुराहरू बुझ्न सक्छौँ। वास्तवमा भजन सङ्ग्रह 119 हेऱ्यौँ भने दाउदले भन्दछ, परमेश्वरको वचन चाहिँ मेरो खुट्टाको लागि ज्योति अनि मेरो बाटोको लागि ज्योति, मेरो खुट्टाको लागि बत्ती होइन। त्यसैले परमेश्वरको वचन सम्बन्धी कुराको बारेमा धेरैचोटि हाम्रो भजनसँग 119:105 तपाईँको वचन मेरो घोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो, यो अर्कै अनुवाद रहेछ के अरे। त्यस कारणले परमेश्वरको वचनलाई हामीले
यो स्क्रिन सेयरिङको देखेन मेरोमा त
ए कतै पनि नदेखा पनि हुनसक्छ, किन त्यस्तो भयो थाहा छैन, फेरि पनि
ए अहिले त गयो,
किन त्यस्तो भयो, कहिले काहीँ यस्तो हुन्छ, कहाँ पज भयो थाहा भएन मलाई, अहिले पनि आएको छैन है,
मेरोमा थाहा छैन, अरू कसैकोमा
एकछिन है, मैले
स्क्रिन सेयरिङ मेरोमा नि छैन।
स्टप सेयरिङ गरेर एकैछिन है, अब आउँछ कि भनेर कहाँ गयो फेरि झन् साह्रो। वाट इज द्याट? समथिङ ह्यापन टु माई कम्प्युटर, त्यो कारणले तपाईँलाई मैले भैँचालोको बारेमा विशेष गरी ए फेरि कहाँ हरायो डेस्कटप जे हुँदो रहेछ यसको यो पद तपाईँलाई अलिकति मैले सेयर गर्दै थिएँ, भैँचालोको बारेमा कुरा गर्दै थिएँ, अनि आजको पाठमा सिकाउने कुरामा हामी अलिकति परमेश्वरको वचनको बारेमा हेर्नेछौँ, अनि विशेष गरी परमेश्वरको वचनको बारेमा तपाईँलाई मैले चारवटा पोइन्ट, यो चाहिँ परमेश्वरको वचन चाहिँ सृष्टि गर्ने वचन, अर्को चाहिँ दोषी ठहराउने वचन भनेको चाहिँ कन्भिक्ट गर्ने वचन, क्रिएटिङ पावर, वर्ड द्याट क्रिएट्स, वर्ड द्याट कन्भिक्ट्स, वर्ड द्याट कन्भर्ट्स, वर्ड द्याट कल्स, यो चारवटा पोइन्ट हामी हेर्नेछौँ, तर आज यसको छोटो छोटो मात्रै हेर्नेछौँ। तर त्योभन्दा अगाडि चाहिँ तपाईँलाई अरू केही ब्याकग्राउन्डहरू म भन्न चाहन्छु, अनि यो एउटा पदलाई तपाईँलाई मैले सेयर गर्न खोजेको दोस्रो तिमोथी 1:7 यहाँ परमेश्वरले हामीलाई कातरको आत्मा अथवा डरको आत्मा होइन दिनु भएन, उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मसंयमको आत्मा प्रदान गर्नुभएको छ, अनि यो कुरा चाहिँ यो हामीले कुरा गर्दै थियौँ, वास्तवमा भैँचालोको कुरा गर्दै थियौँ यो टर्कीमा, अनि तपाईँ र म जो परमेश्वरमा भरोसा गरेका छौँ, विश्वास गरिसकेका छौँ, हाम्रो लागि यो हामी त परमेश्वरको आत्मामा जिउनेहरू, हामीमा प्रभु हुनुहुन्छ, परमेश्वरको आत्मामा परमेश्वर हामीमा रहनुहुन्छ, त्यसैले हामीले पहिलो कोरन्थीमा हेर्छौँ पढ्छौँ कि तपाईँ र मेरो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो, परमेश्वर हामीसँगै हुनुहुन्छ, त्यसकारण त्यो आत्मामा चाहिँ हामीले शक्ति, प्रेम र आत्मसंयम पाउँछौँ। वास्तवमा यो अङ्ग्रेजीमा चाहिँ यो के लेखेको छ यसमा भने यो आत्मसंयमलाई अङ्ग्रेजीमा तपाईँलाई आत्मसंयमलाई अङ्ग्रेजीमा चाहिँ साउन्ड माइन्ड भनेर भनेको छ। साउन्ड माइन्ड भनेको चाहिँ कहिलेकाहीँ यो नेपाली अनुवादमा आत्मसंयम भन्दाखेरि सायद तपाईँहरू सबैले बुझ्नुहुन्छ होला, तिमोथी 2:1-7 आत्मसंयम भनेको चाहिँ के भन्छ त्यसलाई बसमा राख्न सकिने आत्मा भनेर भन्नु पर्यो आत्मसंयम। तपाईँले यहाँ म अङ्ग्रेजीकोबाट अलिकति तपाईँलाई भन्न चाहन्छु, फर गड हेज नट गिभन अस अ स्पिरिट अफ टिमिडिटी भनेको चाहिँ लाज मर्दो अथवा हिचकिचाउने अथवा डराउने खालको आत्मा होइन, तर शक्ति, प्रेम र यसमा चाहिँ डिसिप्लिन भन्ने रहेछ, डिसिप्लिन। अर्को ठाउँमा चाहिँ साउन्ड माइन्ड भन्ने हामीले पाउँछौँ अर्को अनुवादमा अङ्ग्रेजीमा, साउन्ड माइन्ड भनेको चाहिँ क्लियर आफ्नो अधीनमा हामीलाई राख्ने खालको होइन, मान्छे आत्तिनु परेन, परमेश्वरको आत्माले हामीलाई आत्मसंयम बनाउनुहुन्छ, त्यसको मतलब चाहिँ त्यही हो। हामीले आँतिनु पर्दैन, किन हामी परमेश्वरमा ढुक्क हुन सक्छौँ। त्यस कारणले यो एउटै पदबाट तपाईँले धेरै कुरा थाहा पाउनुहुन्छ। एउटा चाहिँ के छ भने, तपाईँ र मैले जिउने शक्ति परमेश्वरले दिनदिनै दिइराख्नुहुन्छ। त्यो शक्ति चाहिँ तपाईँ र मलाई मानिसको विचार र शक्ति अनुसार होइन, तर परमेश्वरको शक्ति अनुसार जिउनलाई उहाँले हामीलाई सहायता गर्नुहुन्छ। त्यसो भन्दै गर्दा तपाईँलाई मैले के भन्नु पर्यो भने, क्रिस्चियन जीवन जो परमेश्वरले चाहनुहुन्छ, हामी येशु ख्रिस्टलाई विश्वास गरेर ग्रहण गरेपछि हामी परमेश्वरका छोराछोरी हुन्छौँ। योहन्ना 1:12-13 त्यो पद त्यो कुरा हामी पाउँछौँ, जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने हक दिनुभयो। अनि 13 पद पढ्नुभयो भनेदेखि उनीहरू चाहिँ परमेश्वरको आत्माबाट जन्मिएका हुन्छन्। अनि यहाँ हामीले जहिले पनि बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, धेरैचोटि मान्छेहरूले हामी क्रिस्चियन भयौँ, चर्च गयौँ, बाइबल पढ्छौँ, अनि बप्तिस्मा लियो, सबै कुराको बारेमा सबै भयो, तर क्रिस्चियन विश्वास भनेको चाहिँ त्यति मात्रै होइन। क्रिस्चियन विश्वास चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हामीलाई थाहा हुनुपर्ने चाहिँ, परमेश्वरको छोराछोरी भनेको चाहिँ तपाईँको र मेरो हृदयभित्रको एउटा परिवर्तनले अब हामी आत्मिकी रूपमा परमेश्वरको परिवारमा गापिन्छौँ। आत्मिकी रूपमा हामी परमेश्वरसँग सम्बन्ध आउँछौँ। आत्मिकी हामी आत्मिकी हुन्छौँ, स्पिरिचुअल। यो नयाँ जन्म भनेर त्यसैलाई भनिन्छ, नयाँ गरी परमेश्वरबाट जन्मिएको हामी भित्र आत्मा आएर बस्नुहुन्छ। अनि यो क्लियर मान्छेले बुझ्नुपर्ने कुरा के हो भनेदेखि, पक्का येशूलाई पछ्याउने जो क्रिस्चियनहरू हुन्छन्, अनन्त जीवन पाएकाहरू, ख्रिस्काहरू, उनीहरूमा चाहिँ परमेश्वरको आत्मा जिउनुहुन्छ। अर्को कुरो के हुन्छ, जब त्यहाँ आत्मा हुनुहुन्छ, त्यहाँ शक्ति हुन्छ, अब परमेश्वरको छोराछोरी जस्तै स्वभावमा, परमेश्वरको छोराछोरी र संसारको मान्छेमा फरक हुन्छ। हामी जो परमेश्वरमा विश्वास गरेका छौँ, हामी चाहिँ परमेश्वरको छोराछोरीको जस्तो प्रकृति, जस्तो चरित्र, जस्तो स्वभाव, जस्तो बाइबलमा के छ, येशु ख्रिस्टको स्वरूपमा हामी बन्दै जाने। वास्तवमा रोमी 8:29 के भनेको छ, हामी ख्रिस्ट जस्तै बन्दै जाने, होइन? यो कुरा हामी देख्दछौँ। त्यस कारणले तपाईँलाई मैले क्लियर के भन्नु खोजेको भनेदेखि, हामी मध्ये यहाँ धेरै जस्तो सिकाउनेहरू छौँ, ए रामहरि, कोही कोही अझै पनि देखाएको छैन, तिमीले उनीहरूलाई खबर गर्न सक्छौ, जस्तो सालोम, अरू कोही, क्यान यु कल देम, बिकज आई रियली वान्ट दिस पिपल टु बी हियर एनिवे। सो तपाईँलाई मैले भन्दैछु, यो कुरोमा क्लियर हुनलाई जरुरी छ। तपाईँ नयाँ हुनुहोस् अथवा तपाईँ अरूलाई सिकाउने हुनुहोस्, यो कुरोको भिन्नताको नभएको कारणले ठुलो समस्या क्रिस्चियनहरूको बिचमा छ, अनि यो क्रिस्चियनहरूलाई थाहा छैन। हामी सोध्छौँ, म त क्रिस्चियन हो, म त परमेश्वर काम गरिरहेको छु, वर्षै वर्ष भइसक्यो, कति पो भइसक्यो, के तपाईँमा परमेश्वरको आत्मा हुनुहुन्छ? तपाईँ नयाँ गरी जन्मिनु भएको छ? तपाईँ नयाँ गरी जन्मिएको छ भनेदेखि एउटा कुरा के हुन्छ भने, जो परमेश्वरको आत्माबाट नयाँ गरी जन्मिन्छ, ऊ परमेश्वरको छोराछोरी हुन्छ, अनि उसको जीवन चाहिँ पवित्र आत्माको शक्तिमा जिएको हुन्छ। ऊ चाहिँ विश्वासद्वारा जसरी हामी धर्मी ठहरिन्छौँ, भनेको हाम्रो पापहरू सबै क्षमा भएर येशूको रगतले हाम्रो पापहरू शुद्ध भएको हुन्छ, हामीलाई येशूको स्वरूपमा, होइन, पुत्रको रूप समान बनाउनलाई। तपाईँलाई म एउटा पद पढ्छु, यहाँ रोमी 8:29, ज जसलाई उहाँले पहिलोबाटै चिन्नु भएको छ। यो एउटा रहस्यमय कुरा, हामी जो ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाउँछौँ, परमेश्वरको छोराछोरी हुन्छौँ, बाइबलले के भन्छ भनेदेखि, ती मान्छेहरूलाई परमेश्वरले संसारलाई बनाउनु भन्दा पनि पहिला चिन्नु भएको छ। कति अचम्मको कुरा हो, हामीले बुझ्नु पनि सक्दैनौँ। तर त्यहाँ यो अर्को कुरा छ, ती मान्छेहरूलाई के भनेको छ भने, उहाँले तिनीहरूलाई, जसलाई तपाईँ र मलाई, होइन, आफ्नो पुत्रको रूप समान बनाउनलाई धेरै भाइहरूमध्ये उहाँलाई चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्ति गर्नुभयो भनेको चाहिँ येशु ख्रिस्ट जो मानिस भएर संसारमा आउनुभयो एक प्रकारले हामी सबैभन्दा उहाँ जेठो जस्तै उहाँ त आफै परमेश्वरै हुनुहुन्थ्यो तर यहाँ हरेक व्यक्तिलाई परमेश्वरको एउटा योजना चाहिँ हामी परमेश्वरको स्वरूपमा उहाँको रूप समान हामी येशु जस्तै बन्दै जाने त्यही कारणले गलातीहरूलाई पावलले भन्छन् तिमीहरूमा ख्रिस्टको स्वरूप नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। त्यसैले यो एकदमै महत्त्वपूर्ण कुरा हो। यो कुरो तपाईँलाई म भन्न चाहन्थे, यो कुरो क्लियर बुझ्नुपर्ने हुन्छ। त्यसको मतलब के हो भने सुनिरहेछ राम्ररी?
हजुर सुनिरहेछ।
त्यस कारण यहाँ कुरा के छ भने यो पदलाई तपाईँसँग म क्लियर गर्न चाहन्छु। परमेश्वर हामीलाई कात्तर आत्मा होइन तर डरको आत्मा होइन, उहाँले त्यस हामीमा भएको आत्मा चाहिँ डरको आत्मा होइन तर हामीमा भएको आत्मा चाहिँ शक्तिको, प्रेमको र आत्मसंयमको भनेको मतलब येशू प्रभु पवित्र आत्मामा हामीमा आएर बस्नुहुन्छ र त्यो आत्माले चाहिँ हामीलाई शक्ति, प्रेम र आत्मसंयम दिनुहुन्छ। वास्तवमा गलाती 5:22 तपाईँले हेर्नुभयो भने पवित्र आत्माको फलबारे त्यहाँ भनिएको छ। 5:22 पवित्र आत्माको फल के छ? पहिलो चाहिँ प्रेम छ। त्यस कारण कुनै पनि व्यक्ति चाहिँ पक्का क्रिस्चियन भनेको प्रमाण के हो त? त्यसमा साँच्चै नै प्रेम हुन्छ। जो मान्छेसँग प्रेम हुन्छ त्यहाँ संसारिक खराब कुराहरू त हुँदै हुँदैन। जस्तो हामीले मानिसहरूको बिचमा भित्रभित्रै फरक किसिमको स्वभावहरू देखिरहेछौँ नि, यो एकदमै डेन्जरस कुरा हो। एउटा कुरा क्लियर थाहा पाउनुपर्छ के हो भनेदेखि हामी ख्रिस्टलाई पछ्याइसकेका मान्छेहरूमा अझै पनि एकअर्कामा शङ्का गर्ने, एकअर्कामा भित्रबाट अर्कै खालको विचार गर्ने त्यस्तो खालको स्वभाव रहन्छ भने तपाईँलाई म क्लियर भन्छु, मेरो लागि पनि त्यही हो, हामीमा जहिले पनि एउटा इमान्दार, पवित्र, निष्पक्ष, ज्योतिको आत्मा हुनुपर्छ। कसैप्रति केही कुरा हुनु पर्दैन। त्यो परमेश्वरको आत्मा हुनुहुन्छ भने त्यस्तो हुन्छ। त्यसकोमा भएको प्रेम चाहिँ निष्कपट प्रेम हुन्छ। अर्को कुरो आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम भन्ने कुरा यहाँ छ। यहाँ आत्मसंयमको आत्मा, त्यो पवित्र आत्माको फल होइन, शक्ति यहाँ पनि छ। त्यसैले तपाईँलाई मैले के भने भनेदेखि परमेश्वरको वचनले दिएको जस्तै स्ट्यान्डर्ड भन्छ, के भन्छ त्यसलाई, होइन, त्यो लेभलमा त्यो शुद्धतामा जिउने जीवन चाहिँ यो पवित्र आत्माद्वारा दिएको शक्तिले मात्रै सम्भव छ। तपाईँ र मेरो आफ्नो शक्तिले छैन। पहिलो कुरो त हामीले मुक्ति भनेकै के छ भनेदेखि हामी आफ्नो कामबाट पाउँदैनौँ। कहिलेकाहीँ कस्तो हुन्छ भने नि हामी केटकेटीहरूलाई, छोराछोरीहरूलाई पनि अथवा हामी अरू मान्छेहरूलाई पनि सिकाउँदाखेरि के भन्छौँ, उनीहरूलाई सिकाउँदाखेरि हामी के भन्छौँ भने असल हुन कोसिस गर्नु पर्यो, राम्रो मान्छे हुन कोसिस गर्नु पर्यो। झट्ट हेर्दा यो राम्रो विचार हो तर सुसमाचारलाई बुझ्ने मान्छेले, तपाईँलाई म एकदमै बिस्तारो बुझ्ने गरी भन्न चाहन्छु, सुन्नुहोस्, यो असल हुने कुरा जुन छ नि, सुसमाचार बुझ्ने मान्छेले जब आत्मालाई ग्रहण गर्छ, येशूलाई ग्रहण गर्छ र उहाँलाई विश्वास गर्छ, उसको हृदय नेपालीमा रूपान्तरण भन्छ, कन्भर्ट भन्छ, रिजेनेरेसन भन्छ अङ्ग्रेजीमा, कन्भर्ट पनि भन्छ, अर्को चाहिँ नयाँ जीवन, नयाँ जन्म, ऊ नयाँ हुन्छ, उसमा चाहिँ रिन्यू हुन्छ, भनेको चाहिँ उसमा अब पहिलाको जस्तो मृत आत्मा होइन, जीवित आत्मा जो ख्रिस्टको आत्माले सजीव पार्नुहुन्छ। अनि हामीमा भएको स्वभाव चाहिँ अब शुद्ध स्वभाव हुन्छ। त्यो आत्माबाट आउने कुरा जुन हुन्छ त्यो हामीले कोसिसै गर्नु पर्दैन, परमेश्वरको आत्माले हामीलाई त्यो बाटोमा डोर्याउनुहुन्छ, परमेश्वरद्वारा हामी सिद्धता हुन सक्छौँ। यो कुरो क्लियर बुझ्नुपर्छ। होइन हामीले पनि प्रयास प्रयत्न नगर्ने भन्ने छैन, बाइबलमा प्रयत्न कुराहरू पनि छन् तर त्यो हाम्रो मात्रै होइन कि परमेश्वरमा भरोसा गरेर हुनुपर्छ। एनिवे यो पहिलो पदको बारेमा संसारमा जुनसुकै खालको अप्ठ्यारो के भन्छ असा के भन्छ यो अशान्ति दुःख सङ्कष्ट प्राकृतिक प्रकोपहरू जुनसुकै परिस्थिति आउँछ ख्रिस्टमा विश्वास गर्नेहरूको निम्ति उहाँले डरको होइन तर शक्ति प्रेम र आत्मस्वयंको आत्मा दिनुहुन्छ। त्यस कारण हामी उहाँमा भरोसा गर्न सक्छौँ किनभने जो सर्वशक्तिमान सबैभन्दा माथि सबैलाई जितेको हुनुहुन्छ हामीमा राज गर्नुहुन्छ। यो एउटा क्रिस्चियनको गवाही हो। तर आज तपाईँलाई जुन विषयमा भन्न गइरहेको छु राम्रोसँग ध्यान दिनुहोस्। एक दुईवटा कुरा म तपाईँलाई भन्दैछु अहिले। यो परमेश्वरको वचनको बारेमा कुरा गर्दैछु, परमेश्वरको वचनलाई बुझ्ने बारेमा। अघि जुन चाहिँ पदको बारेमा तपाईँलाई अलिकति बताएँ के तपाईँले सुसमाचार बुझ्दाखेरि कसरी बुझ्नुभयो, कुनै पनि व्यक्ति अनन्त जीवन कसरी पाउँछ, कुनै पनि व्यक्ति स्वर्ग जान तयार कसरी हुन सक्छ, मुक्ति कसरी पाउँछ, अथवा यसुले हामीलाई के गर्नुभयो जसले गर्दा हामीले मुक्ति पाउँछौँ, अथवा जब हामी यसुमा विश्वास गरेर ग्रहण गरेर नयाँ जन्ममा जन्मिन्छौँ हामी अब त्यो नयाँ जीवन जो आत्मामा हुन्छ हामी त्यसमा वृद्धि हुँदै एउटा बालक जस्तै फेरि परिपक्व हुँदै कसरी जाने, यो परमेश्वरको वचनमा प्रष्ट लेखिएको छ। जब हामी नयाँ गरी जन्मिन्छौँ हामी परमेश्वरका छोराछोरी हुन्छौँ, हामीले हामीलाई विरोध गर्नेहरू हामीलाई माया गर्नेहरू विश्वासीहरू येशूलाई नचिनेकाहरू सबैको बिचमा हाम्रो चाहिँ कस्तो खालको व्यवहार हुन्छ त्यो सबै कुरो परमेश्वरको वचनमा प्रष्ट दिया छ होइन। त्यस कारणले के हुन्छ भने हामीले जहिले पनि परमेश्वरको वचनलाई सही प्रकारले बुझ्नुपर्ने हुन्छ, बुझाउनु पर्ने हुन्छ होइन। अनि यो सही प्रकारले बुझाउने कुरा चाहिँ मण्डलीका अगुवाहरू पास्टरहरूले गर्ने हो। त्यस कारणले बाइबलीय शिक्षा भन्छ, बाइबलीय शिक्षा अनुसारको मण्डली भन्छ। मण्डली कसरी चल्नुपर्छ, मण्डली कस्तो हुनुपर्छ, अर्को शब्दमा क्रिस्चियन कस्तो हुनुपर्छ भन्ने कुराले हरेक क्रिस्चियन जस्तो हुनुपर्ने हो त्यस्तो भएपछि मण्डली पनि त्यस्तै हुन्छ। किन मण्डली भनेकै विभिन्न क्रिस्चियनहरूको समूह हो होइन। त्यस कारण त्यो कुरो क्लियर हुनु पर्यो। तर तपाईँलाई म आज एक दुईवटा कुरा भन्न गइरहेको छु त्यो कुराबाट तपाईँलाई अलिकति बिउजुनु हुन्छ कि भन्ने मेरो आशा हो होइन। तपाईँले अलिकति सचेत हुनुहुन्छ कि, तपाईँको ध्यान अलिकति जान्छ कि, तपाईँलाई संसारले ननिलोस्, ख्रिस्टको आत्माले डोर्याउनु भएको होस्, स्वर्गीय कुराहरूको परिवर्तन तपाईँको जीवनमा देखियोस्, धार्मिकताको छोराछोरी धार्मिकतामा जिउने जनहरू तपाईँ हुनुहोस्, जसरी दोस्रो कोरन्थी 2:5:17 भनेको छ कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, पुरानो कुरा बितिगएको छ, तपाईँ र म साँच्ची नै नयाँ सृष्टि भएका हौँ। त्यो चाहिँ परमेश्वरको वचनमा हामी गहिरिनु पर्छ, परमेश्वरको वचनलाई हामीले सही प्रकारले महत्त्व दिनुपर्छ, स्थान दिनुपर्छ, त्यसको भ्यालुलाई मान्नुपर्छ होइन। वास्तवमा यो रिफर्म भन्छ, अब यो तपाईँले यो शब्द बुझ्नुहुन्न, परिवर्तित भन्छ, रिफर्म भन्छ, यो चाहिँ के छ भने मार्टिन लुथर भन्ने प्रोटेस्ट गर्ने व्यक्ति योभन्दा 300-400 वर्ष अगाडि होला, पहिला चाहिँ चर्चहरूमा चाहिँ गलत कुराहरू सिकाउन थालियो, गलत कुराहरू भयो, त्यसले गर्दाखेरि मार्टिन लुथरले प्रोटेस्ट गरेर त्यसपछि रिफर्म भनेर मान्छेले उद्धार कसरी पाउँछ र मण्डलीमा विश्वासीहरू कस्तो हुनुपर्छ यो विषयमा बाइबलीय शिक्षामा मान्छेहरूलाई फेरि डोर्याएर बाइबलीय कुरामा जाने त्यसलाई चाहिँ रिफर्म भन्छ। बाइबलको सत्यता अनुसार जिउने, त्यही प्रचार गर्ने, त्यस्तै जीवनमा हिँड्ने, त्यो खालको मान्छेहरूले ल्याएका कति कुराहरू चलन चल्ती कहिलेकाहीँ मण्डलीमा पनि बाइबलमा चाहिँ छैन मान्छेले चाहिँ भनिराखेको हुन्छ, त्यस्तो कुरामा चाहिँ हामी होसियारी हुनुपर्छ होइन। त्यो रिफर्म भन्छ। त्यसपछि सिकाइएको कुरा यो 5 विषय छ, आज तपाईँलाई म सिकाउने त्यो 5 विषय, तर परमेश्वरको वचनमा त्यसको बारेमा धेरै महत्त्व दिएर भनिएको छ, हामीले त्यसलाई बुझ्न जरुरी छ, त्यही कारणले बाइबल बुझ्न जरुरी छ, त्यही कारणले बाइबललाई कुन स्थानमा हाम्रो जीवनमा दिने हो, हाम्रो परिवारमा दिने हो, हाम्रो मण्डलीमा दिने हो। मानिलिउँ तपाईँ बाइबल प्रचार गर्ने पास्टर अथवा कुनै प्रचारक हुनुहुन्छ, तपाईँको प्रचार कुन किसिमले भइराखेको हुन्छ, परमेश्वरको वचनलाई कसरी लिनुहुन्छ। तपाईँलाई एउटा क्लियर एउटा कुरा के भन्छु म भने परमेश्वरको वचन भनेको चाहिँ तपाईँ र मेरो वचन होइन, तपाईँलाई म आज जे कुरा भन्दैछु नि मेरो वचन होइन नि, यो परमेश्वरको वचन हो नि। त्यही कारण जहिले पनि परमेश्वरको वचन परमेश्वरकै जस्तो जे छ त्यही मात्रै भन्ने मेरो अधिकार छ। त्योभन्दा गलत भन्नेले दण्ड पाउँछ। तर कतिजना मान्छेलाई यो थाहा छैन, परमेश्वरको वचन प्रचार गर्दाखेरि आफ्नै विचारहरू आफ्नै भावनाहरू पोख्छन्। त्यस्तो हुनु हुँदैन। त्यही कारणले आज तपाईँलाई अलिकति परमेश्वरको वचन सम्बन्धी कुरामा, संसारमा के भइराखेको छ, मान्छेले के भन्छन्, मण्डलीमा के हुनुपर्ने थियो, त्यसको बारेमा केही कुराहरू भन्न चाहन्छु म। एउटा यहाँनिर तपाईँलाई मैले यो स्लाइडमा यहाँ राखेको हो मार्टिन लोइड जोन्सको बारेमा। मैले धेरैचोटि तपाईँलाई भन्ने गर्छु, मार्टिन लोइड जोन्स भनेको चाहिँ वेस्ट मिनिस्टर च्यापल भनेको चाहिँ बेलायतको राजा अथवा रानीले एटेन्ड गर्ने चर्च हो त्यहाँको, होइन मार्टिन लोइड जोन्स भन्ने। यहाँनिर के लेखेको छ, एकचोटि मार्टिन लोइड जोन्सलाई चाहिँ, पहिला मार्टिन लोइड जोन्स चाहिँ के थियो अरे भने एकदमै राम्रो प्रचारक हुने नि, यिनीको किताब धेरै छ, मान्छेहरूले एकदम मान्छ, उसकोबाट धेरै सिक्छ, कमेन्ट्रीहरू छ, म पनि धेरै पढ्छु धेरै पहिलादेखि। त्यसकारण उनको बारेमा लेख्दै गर्दाखेरि, जब उनी चाहिँ, उनी पहिला त मेडिकल डक्टरको काम गर्थे, तर उसले फिल गरे कि परमेश्वरले उसलाई चाहिँ परमेश्वरको वचनको सेवा गर्नलाई बोलाउनु भयो। त्यसपछि उनले डक्टर छोडेर परमेश्वरको वचनको सेवामा लागे। हामी कतिचोटि यो गलत प्रकारले गर्छौँ, अरू सबै कुरा नपाएपछि मात्रै चर्चको काम गर्छौँ। धेरै मान्छेहरू यस्ता देखेको छु मैले, तर जब त्यस्तो गर्छौँ गलत गर्छौँ। तपाईँले परमेश्वरको वचन भनेको चाहिँ सबभन्दा उत्तम कुरा सोच्नुपर्छ, अरू कुरा छोडेर। तपाईँलाई धेरै मान्छेहरूको उदाहरण दिन सक्छु यस्तो खालको बारेमा। अब मैले आज टाइम दिएको छु तपाईँलाई 7:50 भनेर है, तर कोही मान्छे पनि ठिक समयमा नआएको देखेर धेरै जस्तो मान्छे आएको पनि छैन, त्यसकारण मलाई त्यति प्रेसर छैन छिटै सिद्धाउने। तपाईँहरू जो हुनुहुन्छ त्यो पहिलादेखि आउने हुनुहुन्छ, जो चाहिँ 2 घन्टा बस्न तयार हुनुहुन्छ, तर जो मान्छेलाई टाइमको ऊ छ त्यो मान्छे आज देखै परेको छैन। एनिवे उनीहरूले खबर नपाओ कि, तर मैले सबैलाई खबर गराएको थिएँ आज। एनिवे हामी यसमा फेरि जान्छौँ, मार्टिन लोइड जोन्सको कुरा। उनले चाहिँ प्रचार गर्दाखेरि बाइबलका पदहरू जस्तो छ त्यस्तै, अनि कहिलेकाहीँ यो बाइबलको पदहरू धेरै कडा छ। तपाईँ र म जसले परमेश्वरको जीवन ठिक प्रकारले जिया छैनौँ, तपाईँ र म जसले संसार र परमेश्वरलाई डिक्लेयर गरेका छैन, येशूलाई पछ्याउने कुरा, वास्तवमा संसारलाई चाहिँ इन्कार गर्नुपर्ने हुन्छ। बाइबलमा धेरै छ त्यसको बारेमा। अरू त अरू पहिलो योहन्ना 2:14-17 तपाईँले हेर्नुभयो भने प्रष्ट रूपमा यो कुरो लेखिएको छ, जसले संसारलाई प्रेम गर्छ त्यसमा परमेश्वरको प्रेम हुँदैन, त्यसले परमेश्वरसँग शत्रुता गर्छ भनेर त्यहाँ लेखिएको छ। त्यस कारणले यो कुरा त एकदम प्रष्ट हो। त्यस कारणले मैले के भन्दैछु, मार्टिन लोइड जोन्सको प्रचारको कुरा गर्दाखेरि उनले चाहिँ बाइबलमा जे छ त्यही प्रचार गर्ने। त्यसो गर्दा जो मान्छे संसारसँगै लुटुपुटु भइराखेका हुन्छ, रुपियाँ पैसाको लोभ, धन सम्पत्तिको लोभ, नामको लोभ, ठुलो मान्छे हुनुपर्ने, यी सबै कुराहरू जो मान्छेले गरिराखेको हुन्छ, तपाईँलाई आज डिक्लेयर गरेर भन्छु, येशूलाई चिनेको नहुन सक्छ अनि तपाईँको मुक्ति छैन। दिस इज द्याट सिरियस, यु नो, डोन्ट प्ले विथ गड। कहिलेकाहीँ एकजना मान्छेले भन्दै थिए, के हुन्छ अरे भने क्या, म पानी जहाजमा 1 वर्ष बसेको, अनि एकजना के यो बिली ग्रामको वचनमा यो उदाहरण मैले सुनेछु, जब मान्छेहरू येशु ख्रिस्टबाट टाढा जान्छ नि, येशुबाट टाढा जानु भनेको चाहिँ वचन अनुसार नजिउनु। मण्डली पनि गएको छ, जयमसी पनि भनेको छ, बाइबल पनि बोकेको छ, तर हृदयमा ख्रिस्टलाई नमानेको राम्रोसँग, दुइटै कुरा मानेको, आफ्नो स्वार्थ गलत पाप पनि गरेको धेरै मान्छे हुन्छन्। अनि बिली ग्रामले के भन्छ भने, जब मान्छेहरू परमेश्वरबाट टाढा जान्छ, अनि उसले चाहिँ एउटा समुद्रको कल्पना गर्छ, शैतानले चाहिँ त्यसलाई डुङ्गा दिन्छ अरे क्या, अनि त्यो डुङ्गामा चढेर गएको गएकै, अनि डुङ्गामा चढेर गएको गएकै होइन, अनि एकछिन चाहिँ लाग्छ अरे त्यो डुङ्गामा जाँदै गर्दाखेरि सुरु सुरुमा डुब्ने जस्तो लाग्दैन, काहीँ सबै कुरा सुरक्षित जस्तो लाग्छ, तर अचानक छाल आउँछ, आँधी आउँछ, अनि डुङ्गा डुब्न सक्छ, डुब्छ भनेर उसले भन्छ। त्यसकारण तर परमेश्वरलाई पछ्याउनेहरूको चाहिँ छाल परमेश्वरले शान्त गर्न सक्नुहुन्छ। त्यसकारण मलाई अलिअलि याद छ, जब जमिनको छेउमा पानीमा डुङ्गा हुन्छ, म धेरै ठुलो जहाजमा बसेको, त्यहाँको पानी एकदम स्थिर हुन्छ, अनि त्यहाँ यसरी जाँदाखेरि पनि त्यहाँ केही गाह्रो हुँदैन, एकदम सजिलो हुन्छ। तर जब मध्य सीतिर पुग्छ नि, त्यसपछि चाहिँ एकदम आँधी र बेरी आउनु के अरे त्यो छालहरू ठुल्ठुलो हुन थाल्छ, त्यसपछि हल्लिन्छ, मान्छे बिरामी भएर भोमिट गर्न थाल्छ, त्यो मलाई याद छ। त्यसकारण प्रियहरू, कतिचोटि हामीहरू कति वर्ष विश्वास गरेका भयौँ, हामीले जे जे गरे पनि परमेश्वरले दण्ड दिया पनि छैन, सबै कुरा ठिकठाकै चलिरहेछ, मलाई भइरहेछ, तर विचार गर्नुहोस्, जुन बेलामा आखिरी समय आउँछ, तपाईँ परमेश्वरको नियम अनुसार, उहाँको वचन अनुसार, उहाँको आत्मा अनुसार, उहाँलाई पछ्याएर, उहाँलाई प्रभु मानेर जिउनु भएको छैन भने आँधीमा नाश हुने बेलामा तपाईँ बस्नुहुने छैन। त्यसकारण त्यो एकदमै सिरियस कुरा हो। एनिवे, मार्टिन लोए जोन्सको कुरा मैले सिद्धाइन, यहाँनिर के छ भनेदेखि उसलाई चाहिँ सोध्या रहेछ, उसले चाहिँ एकदम कडा प्रचार गर्ने, अनि मान्छेले उसलाई के भन्छ, यो तपाईँलाई मैले जुन भन्न लागेको छु त्यो चाहिँ यो नभएर अर्को अर्को छ, यहाँनिर यो पद पढ्नु, यो चाहिँ स्लाइडमा पढ्नुपर्ने। मार्टिन लोए जोन्सले वेस्ट मिनिस्टर च्यापलमा प्रचार गर्दा कोही कोही कसै कसैले भनेछन् कि तपाईँले आफ्नो प्रचारलाई अलि नम्र गर्न आवश्यक हुन सक्छ, अन्यथा मण्डलीमा मानिसहरू घट्न सक्छन्, जस्तो मेरो यो क्लासमा जस्तै होइन, मान्छेहरू घट्न सक्छन् किनभने मान्छेहरूलाई कडा भयो होला होइन। अनि यहाँ के भनेछ, किनकि उहाँले बाइबलमा भने झैँ कडाइका साथ प्रचार गरिरहनु भएको थियो मार्टिन लोए जोन्सले चाहिँ, अनि तपाईँको प्रचार चाहिँ यति कडा नगर्नुहोस्, मान्छे आउनु कम गर्छन् भनेर। अनि उसले चाहिँ के भनेछ, चर्चका त्यो मान्छेहरूलाई भनेछन्, म पहिला चर्चमा आउनुभन्दा पहिला मेडिकल डक्टर थिएँ, अनि उनले भनेछन् जब म डाक्टरको रूपमा काम गरिरहेको थिएँ, बिरामीहरूलाई बिरामीहरू आफैले औषधि लेख्दैनथ्यो, मैले लेख्थेँ। कुरो बुझ्नुहुन्छ, जब तपाईँले बिरामीहरूलाई नै औषधि लेख्न दियो भने के हुन्छ, उनीहरू बिसेको हुन्छ, हुँदैन नि, डक्टरले लेख्नु पऱ्यो नि। त्यसकारण उसको भनाइ के छ भने, अब पनि म त्यसै गर्छु भनेको मतलब, अहिले पनि परमेश्वरले दिएको वचन जुन प्रकारको आवश्यकता अनुसार म प्रचार गरिराखेको छु, मैले गर्नु पर्यो, सुन्ने मान्छेले मलाई के भन्नुपर्छ भन्ने होइन, उसको भनाइ त्यो हो। त्यसकारणले तपाईँलाई यो सबै कुराको अर्थ के हो भनेदेखि, हामीले परमेश्वरको वचनलाई कुन स्थानमा राखेका छौँ। अघिको तपाईँलाई म पढ्न चाहन्छु, अघिको चाहिँ के छ भने, मार्टिन लोए, यही व्यक्ति मार्टिन लोए जोन्सलाई कसैले सोधेछन्, अहिलेको मण्डलीमा सबैभन्दा माथिको सबैभन्दा ठुलो खाँचो के हो, तपाईँलाई के जस्तो लाग्छ भनेर सोधेछ होइन, अहिलेको मण्डलीको खाँचो सबभन्दा महत्त्वपूर्ण खाँचो के हो। अनि उनले जवाब दिँदा मलाई लाग्छ, मण्डलीले आफ्नो सन्देशबारे पूर्णतया निश्चित हुन आवश्यक छ। तपाईँलाई म भन्न चाहन्छु यसको, यो यहाँ मैले तपाईँलाई भन्न खोजेको कुरा चाहिँ, मार्टिन लोए जोन्सको उत्तरमा के थियो भने, कुनै पनि मण्डलीहरूमा सबभन्दा बढी जोड दिनुपर्ने, महत्त्व दिनुपर्ने कुरा चाहिँ मण्डलीले विश्वास गरेको शिक्षा वचन के हो, त्यो बाइबलीय छ कि छैन, किनभने बाइबलको वचनमा चाहिँ कोही पनि भित्र बाहिर हुँदैन, आफ्नो अर्काको हुँदैन, अहिलेको राजनीतिक पार्टीको जस्तो, अथवा अहिलेको राजनीतिक पार्टीमा के छ, अहिले त त्यहाँ त भैँचालो गइरहेछ नेपालमा त होइन, पत्रकारहरूको बिचमा भैँचालो छ, के छ के छ, त्यो सबै के छ, त्यहाँ अनेस्टी छैन नि होइन, मण्डलीमा पनि परमेश्वरको वचनमा अनेस्टी छैन, मान्छे विश्वासीहरूमा अनेस्टी छैन, परमेश्वरलाई आफ्नो बिचमा भएको कुरालाई सम्झेर जिउन थाल्यो भने अनेस्टी आउँछ। तर तपाईँ र मेरो जीवन त परमेश्वरबाट त लुकेको हुँदैन नि, एक दिन हामीले जिएको कुरा देखा पर्छ, त्यसकारण त्यो महत्त्वपूर्ण कुरा छ। अर्को एउटा पढ्न चाहन्छु, यो अङ्ग्रेजीमा छ यहाँनिर, तर यहाँ के भन्छ, यो टोजर, एडब्ल्यू टोजर भनेको अर्को एकजना पास्टर सिकागोमा, अनि उनको पनि मैले धेरै किताबहरू पढेको छु, एकदमै परमेश्वरले चलाउनु भएको व्यक्ति हो। अनि उनी चाहिँ बिहान 4 बजे उठेर 4 घन्टासम्म हरेक दिन परमेश्वरसँग समय बिताउँथे, प्रार्थना गरेर, बाइबल पढेर, होइन, क्वाइट टाइम, 4 घन्टा क्वाइट टाइम बिताउने मान्छे हुन्, तपाईँलाई मैले भन्छु नि जहिले पनि हट्सन टेलर त्यस्तै मान्छे थिए। अनि यहाँनिर के भनेछ भने, आराधना, साँचो आराधना हुँदैन जबसम्म यसले हामी भित्रको ख्रिस्टलाई भन्दा हाम्रो वरपरको संस्कृतिलाई प्रतिबिम्ब गर्छ। भन्न खोजेको चाहिँ मानिसको जीवनमा मान्छेले दिएको आराधनामा, वर्शिपमा ख्रिसको अस्तित्व, ख्रिसको के भन्छ, इज्जत, महिमा, मान, आदर, पवित्रतालाई भन्दा बाहिरको मान्छेहरूले के भन्छ, बाहिरको मान्छेहरूले के देख्छ, कचोटि मान्छेहरू के हुन्छ भने आफ्नो घमण्ड गर्छ नि त, आफ्नो क्षमतामा, स्किलमा, मान्छेले मलाई के भन्नुहोस् त्यही कुराको लागि गरेर आउँछ नि त। एकछिन तपाईँले सुन्नुहोस्, जब त्यस्तो खालको इगो भन्छ त्यसलाई, क्रुसमा नचढेको व्यक्ति, मान्छेले उसलाई ख्रिस्चियनै भन्ठान्छ, ऊ आफैले आफैलाई ख्रिस्चियनै भन्ठान्छ, तर पक्का ख्रिस्टलाई पछ्या छैन, त्यस्तो मान्छेको आराधना परमेश्वरले सुन्नुहुन्न। अथवा मान्छेले सुन्ने कुराहरूको आधारमा, मान्छेले के भन्छ भन्ने कुराहरूको आधारमा होइन, तर तपाईँ र म भित्र जिउनु हुने ख्रिस्ट, अघिदेखि मैले भनिसकेँ ख्रिस्ट कस्तो हुनुहुन्छ, त्यही स्वभावमा हामी परिवर्तन हुनुपर्छ। अनि फिलिपी 2:5 पावरले भन्छन्, तिमीहरूमा ख्रिस्टको जस्तै मन होस्, तिमीहरूमा त्यो मन होस् जो ख्रिस्टमा थियो। त्यो मन त्यहाँ चाहिँ के हुन्छ भने विचार, वास्तवमा विचारले नै सबभन्दा ठुलो काम गर्छ। तपाईँले जे जे एक्सन गरिरहनु भएको छ, दिनदिन के गर्नुहुन्छ, कुनलाई महत्त्व दिनुहुन्छ, यो तपाईँको विचारले गर्छ। तपाईँले आफ्नो विचारलाई परमेश्वरको अगाडि लानुहोस्, के यसु प्रभुको इच्छालाई तपाईँको विचारमा मुख्य विषय बनाउनु भएको छैन भनेदेखि सायद तपाईँले ख्रिस्टलाई प्रभु बनाउनु भएको छैन। अनि बाइबलले भने अनुसार हामीले वास्तवमा होसियारी हुने बेला छ, मान्छेले मान्छेलाई चाहिँ चेतावनी दिनुपर्ने बेला छ कि हामीहरू खालि नामधारी भएर नजिउँ, पक्का मुक्ति छैन, मलाई प्रभु प्रभु भन्ने स्वर्गको राज्य देख्ने छैन। यसु प्रभुले भन्नुहुन्छ पिताको इच्छा गर्ने, के तपाईँ र मेरो जीवनमा पिताको इच्छालाई पहिलो महत्त्व छ, त्यसको त्यसलाई पछ्याउने कुरा छ, त्यो कसरी हुन्छ, तपाईँ र मेरो विचारमा पहिला हुनुपर्छ। त्यसकारणले अब अर्को एक दुईवटा कुरा तपाईँलाई भनेर आज यो सिद्धाएर आजको कुरामा जान्छु, धेरै लामो भइसक्यो। मैले चाहिँ प्रतिज्ञा गरेको थिएँ यतिखेर मैले सिद्धाउनु पर्ने, तर टाइम गयो, आज नहुने भयो, किनभने धेरैजना मान्छे जसलाई मैले आशा गरेको थिएँ यहाँ देखाएको छैन मैले। त्यस कारणले आई डोन्ट निड टु चेन्ज, आई विल किप डुइङ वाट आई डु, होइन मैले आधा घन्टा मात्रै सिकाउँछु भनेको मान्छेहरू आएन, होइन ठिकै छ, आउनु पर्दैन, किनभने सायद यो क्लास उनीहरूको लागि होइन। लेट्स सी हियर, मैले एउटा अध्ययन गरेको थिएँ अमेरिकाको बारेमा, तपाईँलाई यो पनि किन भन्दैछु भने नि बी केयरफुल भनेर, तपाईँले बिउजिनुपर्छ, विशेष गरी तपाईँहरू अमेरिकाको प्रचारकहरूको युट्युब हेर्नुहुन्छ, धेरै मेसेज सुन्नुहुन्छ, तपाईँले मान्छे चिनेको छैन तर युट्युबमा कस्ता कस्ता मान्छेको कुरा सुन्नुहुन्छ, एक दुईवटा कुरा उसले कस्तो राम्रो भन्छ, तर तपाईँले होसियार गर्नुपर्छ। एउटा बर्ना रिसर्च, जर्ज बर्ना भन्नेको एउटा रिसर्च ग्रुपले रिसर्च गरेको, अमेरिकाको देशव्यापी सर्वेक्षण गर्दाखेरि, पास्टरहरूसँग सर्वेक्षण गर्दाखेरि उनीहरूले के पायो भने 4% कसको सर्वेक्षण गरेको, पास्टरहरूको। अनि त्यो पास्टर यहाँ अमेरिकामा चाहिँ के हुन्छ भने एउटा चाहिँ एक्जिक्युटिभ पास्टर भन्छ, नेपालको चाहिँ एक्जिक्युटिभ पास्टर, उसले नै सबै कुरा गर्छ, लिड गर्छ, सबै गर्छ, प्रचार गर्छ, होइन उसले अरूलाई अराउँछ। अर्को चाहिँ लिड पास्टर भन्छ, अर्को चाहिँ सिनियर पास्टर भन्छ, यहाँ फरक फरक हुन्छ। त्यो सबै पास्टरहरूको बारेमा उनीहरूले चाहिँ सर्वे गर्दाखेरि खालि 4% ती पास्टरहरू मात्रै बाइबलीय वर्ल्ड भ्यू भन्छ, दृष्टिकोणमा रहेको देखेको छ। भनेपछि 96%लाई चाहिँ बाइबलको, बाइबलले वास्तवमा मुक्तिको बारेमा, येशूको बारेमा, प्रार्थनाको बारेमा, पवित्र आत्माको अनुग्रहको बारेमा, विश्वासको बारेमा जुन बाइबलको शिक्षा छ नि त्यो पास्टरहरूलाई राम्रोसँग थाहा थिएन। भनेको मतलब उनीहरूको बाइबलको ज्ञान थिएन, उनीहरूलाई रिफर्म र जागृति जरुरी थियो। यो त अमेरिकाको कुरा गर्दैछु, नेपालमा के छ, नेपालमा त अझ नयाँ नयाँ मान्छे भर्खरै विश्वास गरेका छन्, तर तपाईँहरू मैले बाइबललाई गहिरो प्रकारले नबुझेसम्म त हामीले बाइबलको शिक्षा राम्रोसँग बुझ्दैनौँ। त्यस कारणले यो बाइबलको शिक्षा दिने काम भनेको चाहिँ एकदम डेन्जर डेन्जर होइन, यो महत्त्वपूर्ण काम हो, एकदमै होसियारी गर्नुपर्ने काम हो, किनभने तपाईँ र मैले प्रचार गर्ने प्रचार चाहिँ हाम्रो प्रचार होइन, यो त प्रभुको वचन हो, हामी त खालि मेसेन्जर मात्रै हो, उहाँको वचन जस्तो छ त्यस्तै सुनाउनु र सुन्नु अनि पालन गर्नु जरुरी छ। मैले अघि सुरुदेखि के भनिरहेको छु, त्यसो नगर्दाखेरि चाहिँ तपाईँ स्वर्ग नगा पनि हुनसक्छ, त्यस्तो त्यस्तो अवस्थामा रहन चाहनुहुन्छ र तपाईँ पक्का पनि होइन, तपाईँलाई त निश्चय हुन इच्छा छ नि, निश्चय कसरी हुन्छ, पूर्ण रूपमा येशूलाई बोक्नुपर्छ, उहाँको क्रुस बोक्नुपर्छ, उहाँको इच्छालाई आफ्नो इच्छा बनाउनु पर्छ, अनि निश्चय हुन्छ तपाईँको जीवनमा येशु पहिलो हुनुपर्छ। बिहान उठ्दादेखि बेलुका सुत्दासम्म, जब सुत्ने बेलामा तपाईँको ध्यान के हुनुपर्छ? प्रभु तपाईँको इच्छा के थियो आज, भोलि तपाईँको इच्छा के छ, मैले गरेको कामहरूमा तपाईँलाई कति महिमा दिएँ। त्यस्तो नगरेको मान्छेहरू पक्का येशुलाई पछ्याएका हुँदैन। तपाईँलाई म ठोकेर भनिदिन्छु, धेरै जस्तो मान्छे आफ्नो स्वार्थको लागि मात्रै भइराखेका हुन्छन्। अनि तपाईँलाई म केही भन्दैछु भनेदेखि म सबै कुरा भन्न चाहन्छु, अनि विशेष गरी तपाईँ जो पास्टर हुनुहुन्छ, तपाईँले यी कुरा सहीसँग मान्छेलाई सिकाउनु पर्छ। बाइबलीय दृष्टिकोणको के हो, वर्ल्ड भ्यू भन्छ, बाइबलीय प्रकारको शिक्षामा बाइबलीय सोच राख्ने हरेक कुरामा। हाम्रो बाइबल जस्तो मुक्तिको बारेमा, जस्तो अनुग्रहको बारेमा, जस्तो धार्मिकताको बारेमा हामीलाई राम्रोसँग ज्ञान भएन भने हामीले दिएको शिक्षामा पनि राम्रो हुँदैन, हामीले आफैले जिएको कुरामा पनि राम्रो हुँदैन। त्यस कारण हामीले बाइबलमा करेक्ट प्रकारको शिक्षा लिन आवश्यकता छ। त्यही कारणले हामीले क्लासमा आउनुपर्छ। तपाईँलाई मैले यो क्लास राखेको मण्डली कसरी सञ्चालन हुनुपर्छ भन्ने कुरामा बाइबलको ज्ञानबाट हामीले सिकौँ। खालि यहाँ एउटा मेरो नामको लागि मैले केही गरेको छु भनेर देखाउन गरेको होइन नि, मेरो भित्र जो जलिराखेको कुरा छ त्यो चाहिँ के हो भने मान्छेहरूलाई ख्रिस्टमा निखुर बन्नु पर्यो, उनीहरूले अरूलाई निखुर बनाऊ होइन, उनीहरूलाई उत्साह होस् परमेश्वरको बारेमा सेवा गर्ने कुरामा, त्यो कुराको लागि हो होइन। सो बाइबलीय दृष्टिकोण परमेश्वरको अचूक वचनमा, अचूक भनेको चाहिँ इनफेलेबल भन्छ अङ्ग्रेजीमा, अथवा इनरेन्ट भन्छ, गल्ती नभएको, जे परमेश्वरको वचनमा भनेको छ त्यो कुरो जहिले पनि हुन्छ। येशु प्रभुले भन्नुभएको छ नि, स्वर्ग र पृथ्वी पग्लेर जान्छ तर परमेश्वरको वचन कहिले पनि टल्ने छैन। अनि त्यसको आधारमा हाम्रो दृष्टिकोण, हाम्रो विचार हुनु पर्यो। जब तपाईँ बाइबल पूर्णतया सत्य हो भने विश्वास गर्नुहुन्छ, तब तपाईँले भन्नुहुने र गर्नुहुने हरेक कुराको जग बाइबलको सत्यतामा बसाल्नुहुन्छ। यो बाइबलको सत्यतामा जग नबसालेको मान्छेहरू कस्ता हुन्छन्? तिनीहरू जसले झुटा कुरा पनि प्र्याक्टिस गर्छन्, मान्छे बिचे फरक कुरा गर्छन्, विश्वास लोयल कहिले पनि छैन, कसैप्रति विश्वास योग्य छैन, पवित्रताको जीवन छैन, केवल स्वार्थ र घमण्ड। तर एउटा कुरा थाहा छ तपाईँलाई, त्यस्तो खालको जीवन जिउने मान्छे एकैछिनमा चिनिन्छ, हामी केही भन्दैनौँ, तर को मान्छे परमेश्वरमा नजिक छ टाढा छ थाहा त हुन्छ नि होइन। अब यहाँनिर यो अहिलेको सर्वे गर्दाखेरि कुन कुन प्रश्नमा गरेको थियो भन्ने कुरा, त्यसको उत्तर चाहिँ तपाईँले यो अङ्ग्रेजीमा हो होइन, म अङ्ग्रेजीमा सर पढिन्छु, त्यसपछि त्यसैलाई मैले नेपालीमा राखेको छु। यो सर्वेमा, यो सर्वे के छ, डु अब्सोल्युट मोरल ट्रुथ एक्जिस्ट, भनेको चाहिँ मेरो विचारमा, म एकैचोटि यहीँ गएपछि सजिलो हुन्छ, के पूर्ण नैतिक सत्य सत्यहरू अस्तित्वमा छन् भनेको मतलब सत्य चाहिँ एकदम अब्सोल्युट सत्य हुन्छ कि हुँदैन भन्ने कुरा। यो कुरा कसरी आउँछ भनेदेखि, आजकलका मान्छेहरूले चाहिँ सत्य चाहिँ मान्छे बिचे फरक हुनसक्छ, यस्तो खालको धेरै भरमाउने कुराहरू धेरै छन्। तर हामी परमेश्वरमा विश्वास गर्नेहरूले चाहिँ यो अब्सोल्युट मोरल ट्रुथ एक्जिस्ट भनेको चाहिँ नैतिक सत्यता, एकदम पक्का सत्य कुरा हुन्छ कि हुँदैन, त्यसमा तपाईँको उत्तर के हुन्छ, यस हुन्छ कि नो हुन्छ। हो, सर्वे गर्ने तपाईँको सर्वे आजै गर्न सकिन्छ, तपाईँको यस हो कि नो हो होइन। दोस्रो पोइन्ट, इज अब्सोल्युट ट्रुथ डिफाइन्ड बाई द बाइबल, अथवा बाइबलले भनेको सत्यता चाहिँ पक्का सत्य हो कि होइन, त्यो कुरा हो यो चाहिँ। दोस्रो चाहिँ यसमा तपाईँको यस हुन्छ कि नो हुन्छ। अर्को, डिड जिजस क्राइस्ट लिभ अ सिनलेस लाइफ, भनेको चाहिँ के येशु प्रभुको जीवन जो जिउनु भयो पापरहित जीवन थियो कि थिएन, पापरहित जीवन थियो, तपाईँले यस भन्नुहुन्छ कि नो भन्नुहुन्छ होइन। इज गड द अल पावरफुल अल नोइङ क्रिएटर अफ द युनिभर्स एन्ड डज ही स्टिल रुल इट टुडे, भनेको चाहिँ कि परमेश्वर चाहिँ सर्वज्ञानी सर्वव्यापी श्री सबै ब्रह्माण्डलाई बनाउने सृष्टिकर्ता र ती ब्रह्माण्डमाथि उहाँले बनाएको कुरामाथि अहिले पनि राज्य गर्नुहुन्छ, तपाईँको यस हो कि नो होइन। अर्को कुरो, इज सेल्भेसन अ गिफ्ट फ्रम गड द्याट क्यान नट बी अर्न, के मुक्ति चाहिँ परमेश्वरले सित्तै दिने उपहार हो, त्यो चाहिँ कसैले पनि आफैले काम गरेर कमाउन सक्दैन, त्यसमा यस हो कि नो हो। इज सैटन रियल, सैतान चाहिँ वास्तविक सैतान छ कि छैन, यो यसको उत्तर यस र नो के हो होइन। डज अ क्रिस्चियन हेभ अ रेस्पोन्सिबिलिटी टु सेयर हिज ओर हर फेथ इन क्राइस्ट विथ अदर पिपल भनेको चाहिँ हरेक विश्वासीहरूको आफ्नो विश्वास अथवा सुसमाचार अरू मानिसहरूलाई बाँड्ने जिम्मेवारी छ कि छैन, तपाईँको यस हो कि न हो। हरेक क्रिस्चियनको अरू क्रिस्चियनलाई के अरे अरू मान्छेहरूलाई यसुलाई नचिन्नेहरूलाई सुसमाचार बाँड्ने अथवा गवाही बाँड्ने जिम्मेवारी छ कि छैन, उनीहरूले बाँड्नुपर्छ कि पर्दैन, परमेश्वरले उनीहरूलाई आज्ञा गरेको छ कि छैन, यस अर नो। यो पोइन्टमा के पनि हुन्छ भनेदेखि नि कतिचोटि मण्डलीमा यस्तो काम कसैले गरे हुँदैन, किनभने सुरुमा कसैले सिकाएन, पछि पछि हुँदै जाँदा अल्छी हुन्छ नि मान्छे। कुनै कुरा गर्नलाई त निकै एफोर्ट चाहिन्छ, निकै कोसिस गर्नुपर्छ, गाह्रो हुन्छ। तर तपाईँले गर्न थाल्नुभयो भने एकदम परमेश्वरको सहायता आउँछ, होइन? यसले के बताउँछ भने हरेक व्यक्ति वास्तवमा परमेश्वरको बारेमा गवाही हुनुपर्छ, अरूलाई बाँड्नुपर्छ, होइन? अर्को चाहिँ इज द बाइबल एक्युरेट इन अल अफ इट्स टिचिङ, बाइबलमा जे जे कुरा सिकाएको छ त्यसमा सही छ कि छैन। यो नेपालीमा चाहिँ यही थियो, तपाईँलाई मैले सबै नेपालीमै भनिदिइसकेँ, त्यस कारण त्यो केही जरुरी छैन कि बाइबल सबै शिक्षाहरू सत्य छन् भन्ने कुरा यो तपाईँलाई मैले भनिसकेँ। अब यहाँनिर एउटा कुरा तपाईँलाई मैले के भन्नु पऱ्यो भनेदेखि, अनि यो सर्वे गर्दाखेरि चाहिँ के भएर रहेछ भनेदेखि, अघि मैले के भने 4% मात्रै एक्युरेट, 4% मात्रै त्यो उत्तरहरू ठिक दिन सक्यो, होइन? 4%, अनि त्यो फरक फरक कुरामा फरक फरक उत्तर छ, अनि त्यो पास्टरहरू फरक पास्टरको फरक विचार छ, अनि त्यो चाहिँ तपाईँलाई त्यो सर्वेकै कुरा मैले यहाँ राखिदिन्छु। यहाँ सर्वेको कुरा चाहिँ तपाईँलाई अलिकति यो अङ्ग्रेजीमा छ, यो सर्वेबाट मैले लिएको थिएँ। त्यो चाहिँ के छ भने यहाँ छ सबै पर्सेन्टेजमा यी पास्टरहरू, यो क्रिस्चियनको मात्रै होइन, क्रिस्चियनहरूको होइन, यो पास्टरहरूको, सिकाउनेहरूको, चर्च सञ्चालन गर्नेहरूको, सबै पास्टरहरू बिब्लिकल्ली सही चाहिँ खालि 35% भनेको चाहिँ झन्नै झन्नै कति हो, तिनजनामा कति हुन्छ, चारजनामा तिनजना मात्र, एकजना मात्रै, चारजना एकजना मात्रै हो नि यो त, होइन कि के हुन्छ, होइन 1% 3 भागको 1 भाग भन्छ, क्यारे 3 भागको 1 भाग, होइन? अनि यहाँदेखि सिनियर पास्टरहरू चाहिँ अलि बढी रहेछ, होइन? यो चाहिँ 41%ले चाहिँ ठिक गरेको थियो, उनीहरूको वर्ल्ड भ्यू ठिक थियो, बाइबलको शिक्षा ठिक थियो। त्यसपछि असिस्टेन्ट एसोसिएट पास्टरहरू जो चाहिँ अलि परिपक्व भइसक्या हुँदैन, उनीहरूको 28% थियो। टिचिङ पास्टर, यो चाहिँ झन् टिचिया शिक्षा दिने पास्टर, उसको 13% थियो। अनि चिल्ड्रन युथ पास्टर, कहिले काहीँ केटीकेटीको पनि पास्टर हुन्छ, यहाँ अमेरिकामा चाहिँ एउटै चर्चमा थुप्रै पास्टर हुन्छ, स्त्रीहरूको पास्टर, स्वास्थ्य मान्छेहरूको, अनि युथहरूको पास्टर भन्ने चलन हुन्छ। हाम्रोतिर युथ लिडर भनेको यहाँ चाहिँ पास्टरै भन्छ, 12% छ। एजुकेटिभ पास्टरको त 4% रहेछ, 4%ले मात्रै बाइबलको भ्यू ठिकसँग जान्दो रहेछ, यो कुरा यहाँ लेखेको थियो। अनि त्यसपछि तपाईँले एउटा कुरा अर्को पनि भन्छु, यी पास्टरहरूलाई सोधेको प्रश्नमा एउटा अर्को प्रश्न यहाँ नभएको प्रश्न थियो, के थियो भनेदेखि, बाइबलमा जुन चाहिँ भ्यू राखेको छ, जुन शिक्षा छ सबै कुराको बारेमा, अहिले उदाहरणको लागि तपाईँलाई म एउटा कुरा भन्छु, अमेरिकामा क्रिस्चियनहरू चर्चहरू यस्तो पनि छन्, त्यो गे म्यारिज भन्छ नि, त्यो ओके गर्ने चर्चहरू छन्, उनीहरू केटाकेटा बे गरेका छन्, पास्टर छन्, त्यस्तो पनि चर्चहरू छ। म त के भन्छु भने 50%भन्दा बढी चर्चहरू खत्तम छ त्यस्तो खालको, एबोर्सन पनि ठिक छ, धेरै अरू कुराहरूमा उनीहरू, त्यसको मतलब के छ भने उनीहरू आत्मिकी परमेश्वरको वचन अनुसारको हृदय परिवर्तन भएको, येशूको स्वरूप भएको, यस्तो कुरा त उनीहरूकोमा टपिक्स नै होइन, पापको बारेमा टपिक्सै होइन, धेरै त्यस्तो छ, तर कुरा एकदम राम्रो राम्रो गर्छ। अनि ती पास्टरहरूलाई परमेश्वरको वचन अनुसार जे छ निडर भएर प्रचार गर्न सक्ने चाहिँ को छ भनेर भन्दाखेरि, सक्छु म गर्छु जे परेन भन्ने कतिजना थियो थाहा छ, 2% पास्टरहरूले चाहिँ परमेश्वरको वचन जस्तो छ त्यस्तै प्रचार गर्छु भनेर छ। त्यस कारणले तपाईँलाई मैले यसको बारेमा के भन्न खोजिरहेको छु भनेदेखि नि, तपाईँ र मैले परमेश्वरको वचन जस्तो छ त्यस्तै बुझ्ने, सुन्ने र त्यसलाई प्रचार गर्ने, यो एकदम ठुलो कुरा हो, एकदम आवश्यकता हो। अनि तपाईँलाई म भन्छु, टर्कीमा भुइँचालो गयो, नेपालमा त्यस्तो भुइँचालो जान्दैन भन्ने कसलाई थाहा छ, अनि त्यो भुइँचालो हामीले जतिसुकै भुइँचालो पुरो घर बनाए पनि भत्किँदैन भन्ने कसलाई थाहा छ, त्यो त सबै परमेश्वरको हातमा छ। हामी कहिले मर्छौँ भन्ने कुरा भन्दा पनि हामी सुरक्षित छौँ कि छैनौँ, यो त सबभन्दा ठुलो कुरा हो नि। किनभने कोभिड आएर कतिजना मान्छे मरे होइन, डिङ्गोल आएर कतिजना मान्छे मरे, यो भोलिको दिन कसैको हातमा कसैलाई थाहा छैन। पोखरा जाने आनन्दसँग हवाईजहाज खसेर कतिजना मान्छे मरे होइन, हामीलाई भोलिको कुरा थाहा छैन। तर यहाँ यो परमेश्वरको वचनले एउटा कुरा चाहिँ हामीलाई के भन्छ भनेदेखि, तपाईँहरू मैले आफैलाई आज नै परमेश्वरमा सुरक्षित बनाउनुपर्छ, उहाँलाई सही प्रकारले विश्वास गर्नुपर्छ, उहाँमा आफ्नो जीवन पुरा अर्पण गर्नुपर्छ, उहाँको वचन अनुसार जिउनुपर्छ, उहाँले जे भनेको छ। अनि अघि सुरुमा मैले भनेको थिएँ नि, संसारको संस्कृतिसँग मान्छेहरूले के भन्छ भन्ने यो नियम देशको नियमसँग मतलब छैन। परमेश्वरको जहाँ इच्छा हुन्छ वचन हुन्छ, त्यो परमेश्वरको नियम हाम्रो सरकारको नियम विपरीत छ भने पनि हामी नियम विपरीत गर्छौँ, परमेश्वरको नियम गर्छौँ। त्यो कुरा हामी परमेश्वरको छोराछोरीको हुनुपर्छ। सकेसम्म हामी सरकारको नियम पालन गर्छौँ, आदर गर्छौँ, प्रार्थना गर्छौँ सरकारको पदाधिकारीहरूलाई, तर जहाँनिर परमेश्वरको नियम र सरकारको नियम बाँच्दछ हामी परमेश्वरको नियममा जान्छौँ। तपाईँ र मैले त्यसरी परमेश्वरलाई पछ्याउँ, तर धेरै जस्तो मान्छे त के हुन्छ भनेदेखि त्यो सरकारको कुरा त छोडिदिउँ, आफ्नो स्वार्थको कुरा कहाँनिर आउँछ त्यही परमेश्वरको इच्छाभन्दा अर्को बाटो लागिहाल्छ। बाहिर हेर्दाखेरि चाहिँ पुरै राम्रो किसिमको कुरा गर्ने, भित्र अर्कै भइराखेको हुन्छ होइन। त्यस कारणले यो कुराहरूलाई प्रष्ट रूपमा तपाईँलाई म भन्न चाहन्थेँ। त्यसैले आज तपाईँलाई म अलिकति यी कुराहरूको बारेमा सरसर्ती भन्न चाहन्छु। यहाँनिर यो बाइबलका पदहरू केही छ तपाईँलाई म भन्न चाहन्छु। कलसी 2:8 होसियार हो कि कसैले तिमीलाई खोक्रा छल पूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुन चाहिँ ख्रिस्ट अनुसार होइन तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्। तपाईँले यो कुरा बुझ्नुहुन्छ होला, जुन चाहिँ ख्रिस्टको ख्रिस्ट अनुसारको होइन, ती सबै खोक्रा हुन्। अझ धेरै जस्तो के हुन्छ भने मान्छेहरूले आफ्नो स्वार्थको लागि झुट्टा बोल्ने हरेक कुरा पनि गर्छ होला, कहिलेकाहीँ तपाईँलाई ठिकै लाग्यो, तर परमेश्वरमा त्यो ठुलो पाप हो। हामीले जहिले पनि त्यो कुराको बारेमा सोच्नुपर्छ। पहिलो कोरिन्थी 2:2 के छ, किनकि तिमीहरूसँग हुँदा यस पावरले आफ्नो विश्वासको गवाही यसरी दिन्छन्, येशू ख्रीष्ट उहाँलाई क्रुसमा टाँगेको कुरा बाहेक अरू कुरा चाहिँ नजानेकै, अरू केही नजान्ने नै मैले निश्चय गरेको छु। अनि यो पहिलो कोरिन्थी यो 2 तपाईँले हेर्नुभयो, त्योभन्दा अगाडिको कुरा हेर्नुभयो भने 1 के छ भने, भाइ हो म तिमीहरू कहाँ आउँदा ठुला ठुला कुराहरू र बुद्धिमा परमेश्वरको गवाईको घोषणा गर्दै आइन। बुद्धि र ठुल्ठुलो कुरा होइन, तर परमेश्वर क्रुसको कुरा, येशूको कुरा, उहाँको वचन भनेर यहाँ भनेको छ। तपाईँलाई 4 पनि पढ्छु, के अरे 3 र 4, म तिमीहरू कहाँ दुर्बलतामा ज्यादै डर र कम्पसाथ आएँ, मेरो उपदेश र सन्देश घटलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन तर पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस्। यहाँनिर कति राम्रो वचन, परमेश्वरको वचन छ, पवित्र आत्माको शक्तिको प्रदर्शनमा चाहिँ पावलको प्रचार थियो, पावलको जीवन थियो। अनि उसले चाहिँ के इच्छा राखेको थियो कि विश्वास त्यो वचन सुन्नेहरूमा चाहिँ बुद्धि, पावलको त्यो ज्ञान बुद्धि, पावलको पैसा, पावलको बल, उसको सबै संसारिक स्वभाव होइन तर परमेश्वरको शक्तिमा आधारित हुन सकोस्। प्रियहरू, त्यही कुरा नै मुख्य हामी गर्दैछौँ। हामी परमेश्वरको शक्तिको पछि लागेछौँ कि संसारको शक्तिको पछि लागेछौँ? त्यसले तपाईँ र म कहाँ छौँ, ख्रिस्टलाई पछ्याएको छौँ कि छैनौँ भन्ने कुरा प्रमाणित गर्छ। त्यसैले त्यो कुरामा हामी एकदमै होसियारी हुनुपर्दछ। यस कारणले तपाईँलाई म 2-3 पद पढेर सिधाउँछु, किनभने मेरो टाइम चाहिँ मैले जतिसुकै प्रतीक्षा गरेँ भने गयो। तपाईँलाई 1 भयो, 8 एकछिन पनि जाँदैन भनेको थियो। म सरसर्ती 1-2 पद पढ्छु, त्यसपछि सिधाउँछु। किनभने हाम्रो सुसमाचार तिमीहरू कहाँ वचनमा मात्र आएन तर शक्ति र पवित्र आत्मामा अनि सम्पूर्ण निश्चयतामा आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौँ तिमीहरू जान्दछौ, रोमी। त्यस कारण यहाँ पनि त्यही कुरा छ, मुख्य कुरा यहाँ पनि त्यही भन्नु खोज्यो, सुसमाचारको वचन मात्र आएको थिएन तर शक्ति र पवित्र आत्मामा। सो हामीमा जब सुसमाचार भन्छौँ, वचन भन्छौँ, त्यहाँ पवित्रता र शक्ति कतिखेर हुन्छ? जतिखेर हामीले परमेश्वरको वचनलाई, परमेश्वरको इच्छालाई, उहाँलाई ग्रहण गर्छौँ, उहाँको इच्छा, उहाँको महिमा, उहाँको आदर, उहाँकै सबै कुरा खोज्छौँ, त्यो बेलामा आउँछ। अनि सम्पूर्ण निश्चयताका साथ आएको थियो भनेर यहाँ उनले यो कुरा भन्दछ, तिमीहरूको माझमा छ त तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौँ तिमीहरू जान्दछौ। पावलले यो कुरा भन्दैछन्, हामी कसरी जिउँदैछौँ। अनि अर्को कुरा, तपाईँलाई यो पदहरू भन्दा पनि एउटा पद पढ्न चाहन्छु यहाँनिर, यो पद रोमीमा मानिसहरूको सबभन्दा ठुलो गल्ती के थियो, सबभन्दा ठुलो पाप के थियो, अनि आज मानिसहरूको जीवनमा त्यही पाप अझै पनि छ, चर्च जानेहरूमा पनि छ, नजानेमा मात्रै होइन। मैले अस्तिदेखि भन्थेँ नि, येसुको नाउँमा शैतानको पूजा गर्नेहरू पनि आज मण्डलीमा छन्। तपाईँ र म छौँ कि? हामीले आफैलाई मूल्याङ्कन गर्नुपर्छ। यहाँनिर रोमी 1:21 के छ, तिनीहरूले परमेश्वरलाई चिनेर पनि परमेश्वरलाई गर्नुपर्ने आदर गरेनन्। परमेश्वरलाई आदर गर्नु भनेको के हो? सबै कुरामा पवित्रताको जीवन जिउने, स्वार्थी, घमण्डी, संसारिक, आफूलाई फाइदा हुने कुरा, आफूलाई फाइदा दिने व्यक्तिको पछि नलाग्ने, होइन? न त तिनीहरूले उहाँलाई धन्यवाद नै दिए, उल्टो तिनीहरू आफ्नै विचारका काम नलाग्ने भए र तिनी विचारमा काम नलाग्ने भए तिनीहरूका खोक्रा हृदय चाहिँ अन्धकारले भरियो। प्रियहरू, यो वचनले तपाईँहरू मेरो हृदयमा जाँच्नुपर्छ, साँच्चै हामीले परमेश्वरलाई हृदयदेखि आदर दिएका छौँ। जसले परमेश्वरलाई हृदयदेखि आदर दिन्छ ऊ पवित्रतामा जिउँछ। यहाँ एउटा कुरा यस्तो लेखिएको छ, तिनीहरूका विषयमा भनौँ भने जो चाहिँ ख्रिस्टलाई अन्धकार नै बनाएर बस्छन्, उहाँको ज्योतिमा हिँड्दैनन्, वचनअनुसार हिँड्दैनन्, परमेश्वरको रूपमा हुनुहुन्छ, जो परमेश्वरको रूपमा हुन्छ, मानिसको सुसमाचार तिनीहरूले नदेखुन् भनेर संसारको देवले तिनीहरूको समाजलाई अन्धो बनाएको हुन्छ। हामी मध्ये कतिको समाज न परमेश्वरबाट खुलेको पो छैन कि? त्यस कारणले परमेश्वरको आत्माले त्यो समाज खोलिनुपर्छ। यो पद म पढ्दिनँ, यो एफएससी 5:14, त्यस कारण यसो भनेको छ, हे सुतेकाहरू जाग, मरेकाहरूबाट उठ, अनि ख्रिस्त तिमीहरूमा चम्कनु भयो हुनेछ। तपाईँ र मेरो जीवन संसारमा ख्रिस्तलाई चम्किने, ख्रिस्तमा जब तपाईँ र मैले पावलले गलाती 2:20 भने जस्तो क्रुस बोक्छौँ नि, हामीमा ख्रिस्त चम्किने काम हुन्छ। अनि परमेश्वरको वचनलाई हामीले साँच्ची नै हाम्रो जीवनको मार्ग बनाउनु पर्छ। परमेश्वरको वचनको बारेमा 2 तिमोथी 3:15-17 यस्तो लेखेको छ, तिमीहरू बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रिस्त येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन्छ दिन सक्छ। यहाँनिर सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकताको तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। अनि तपाईँलाई मैले यसको बारेमा अघि नै भनेको थिएँ, अनि त्यो चाहिँ आज मैले भन्न सकिनँ, अर्को हप्ता म तपाईँलाई भन्छु। यो चाहिँ सृष्टि, यो परमेश्वरको वचनको बारेमा हामी हेर्न गइरहेका छौँ। यो चाहिँ परमेश्वरको वचनको चारवटा फरक फरक, एउटा चाहिँ सृष्टिकर्ता, सृष्टि गर्ने कुरामा उहाँको वचन, अनि मानिसहरूलाई कन्भिक्ट गर्ने, पाप मानिलिन लगाउने, पापको दोषी पनि परमेश्वरको वचनले हाम्रो हृदयलाई बनाउँछ, त्यसपछि हामीमा नयाँ जीवनमा रूपान्तरण गर्ने पनि परमेश्वरको वचन, त्यसपछि तपाईँ र मलाई मुक्तिमा बोलावट, त्यसपछि उहाँको सेवामा बोलावट परमेश्वरको वचनद्वारा हुन्छ। यो हामी आज गर्दैनौँ, 1-2 पद अझै पढ्छु, त्यसपछि सिद्धियो। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। हाम्रो र परमेश्वरको बिचको सम्बन्धको कनेक्सन भनेको यहाँबाट आउँछ। तपाईँले रोमी 12:1 पढ्नुभयो भने आफ्नो शरीरलाई परमेश्वरलाई मनपर्ने र उचित पवित्र रूपमा समर्पण गर्ने कुरा त्यहाँ छ। त्यसपछि संसारको ढाँचा, यो संसारको ढाँचामा भन्दाखेरि तपाईँले के बुझ्नुहुन्छ? संसारको मान्छेहरूले शक्तिको पूजा गर्छ, जो मान्छे गतिरोध छ त्यसकै पछि लाग्छ, होइन? आफ्नो फलिफाप हुने भएपछि प्रचण्डले गएर ओलीको पक्षमा जान्छ, हिजो मात्रै फुटेर गएको मान्छे होइन। संसारको ढाँचा तपाईँलाई उदाहरण दिए, एकदमै काटाकाट गर्ने मान्छे भर्खरै, अलिकति उसलाई फाइदा, अलिकति मलाई फाइदा, होइन? हामी कहाँ फाइदा पाउँछ त्यहाँ कुद्छौँ। त्यस कारणले प्रियहरू, तपाईँ र ममा त्यस्तो खालको आत्मा होइन, इमान्दार जहिले पनि एउटै खालको सत्यमा परमेश्वरको धार्मिकतामा अगाडि बढ्ने आत्मा हामीमा हुनुपर्छ। अनि यो दुईटा पद, यो दुईटा पढेर, पहिलो इतिहास, सबभन्दा ठुलो कुरा तपाईँ र मेरो हृदयमा परमेश्वरप्रति कस्तो कस्तो बुझाइ छ, कस्तो आदर छ। यो पहिलो इतिहास 29:10-13 यो लेखेको छ, अनि सायद मैले तपाईँलाई अस्ति नै पनि पढेँ कि थाहा छैन, तर यसलाई जतिचोटि पढ्नुहोस्, यो पढेको अनुसार यहाँ यहाँ दाउदले परमेश्वरलाई यसरी महिमा दिन्छ। दाउदले सबै समुदायको उपस्थितिमा यसो भनेर परम प्रभुको प्रशंसा गरे, हे हाम्रा पुर्खाहरूका परम प्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म तपाईँको प्रशंसा होस्। हे परम प्रभु, महानता, शक्ति, महिमा, गौरव, ऐश्वर्य तपाईँकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईँका हुन्। हे परम प्रभु, राज्य तपाईँकै हो अनि सबैमाथि तपाईँ सर्वोच्च हुनुहुन्छ। धन र मान तपाईँबाट नै आउँछ, तपाईँ नै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम, शक्ति तपाईँकै बाहुलीमा छन्। सबैलाई उच्च पार्न, शक्ति दिन तपाईँकै हातमा बल र शक्ति छन्। अब हे हाम्रा परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको महिमित नाउँको प्रशंसा गर्छौँ। तपाईँलाई म यो होमवर्क दिन्छु, यो भजन के अरे पहिलो इतिहास 29:10-13 तपाईँले 8-10 पढ्नुहोस्। तपाईँ र मेरो समाजमा, अघि वर्ल्ड भ्यू भनेको थिएँ नि, अमेरिकाको पास्टरहरूको दृष्टिकोण, बाइबलीय दृष्टिकोण, तपाईँ र ममा बाइबलीय दृष्टिकोण ठिक हुनु भनेको के? परमेश्वरको बारेमा सही सोच्नु। जबसम्म तपाईँ र म परमेश्वरलाई जुन आदरमा सोच्नुपर्ने, जुन कुरामा सोच्नुपर्ने त्यो सोच्न सक्दैनौँ, हाम्रो जीवन पनि त्यही रूपमा शक्तिमा पवित्रतामा हुन सक्दैनौँ। जब तपाईँ र मैले परमेश्वरलाई अलिकति पनि चिन्न सक्यौँ नि, उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा, हामी थरथर कामेर उहाँको पछि लाग्छौँ। नत्र भने हामी चाहिँ मुखले चाहिँ क्रिस्चियन, जिउने चाहिँ अक्रिस्चियन भनिन्छ नि। मैले जहिले पनि भन्ने गर्छु, प्रोफेसिङ क्रिस्चियन, प्र्याक्टिसिङ एथिस्ट। प्रोफेसिङ भनेको चाहिँ म क्रिस्चियन हुँ। प्रियहरू, आज यो वचन सुन्दै गर्दाखेरि तपाईँहरू कसैको पनि हृदयमा ख्रिस्टलाई दिनुपर्ने आदर, समर्पणता, संसारको नाम, धन, जति पनि कुराहरू छन्, मान, त्योभन्दा माथि ख्रिस्ट हुनुहुन्न भनेदेखि प्रिय हो, हामीले ख्रिस्टलाई ठिकसँग पचाइ हुँदैन। जब मान्छेलाई यसले चाहिँ मलाई फाइदा दिन्छ, यो चाहिँ धनी छ, यो चाहिँ शक्तिशाली छ भनेर त्यसको पछि लाग्ने, अनि यो चाहिँ केही कामको छैन भनेर त्यसको चाहिँ वास्ता नगर्ने, त्यो संसारकै ढाँचा भयो प्रियहरू। म तपाईँलाई भन्छु, मेरो चाहिँ सबैलाई त्यही गर्ने मेरो इच्छा आउँछ। त्यस कारण कोही मान्छे सानो छ भने त्यत्तिकै मान्यता छ, कोही मान्छे सबैभन्दा महान शक्तिशाली छ भने त्यत्तिकै मान्यता छ। मेरो दृष्टिमा म त्यही कुरा चाहन्छु, किनभने तपाईँ र म परमेश्वरको छोराछोरी हौँ, हामी किन सानो, हामीलाई केही पनि छैन होला, सो वाट। तपाईँ र मेरो पिता स्वर्गमा हुनुहुन्छ, हामी जतिजना परमेश्वरमा छौँ, हामी परमेश्वर पिताका छोराछोरीहरू, हामी सबै दाजुभाइ हौँ। हो, हामी कोही मान्छे सफल छौँ, कसैलाई ऋण माग्यो भने तुरुन्तै दिन सक्ने छ, ठिकै हो, तर हामीलाई त्यो सबै कुराले केही फरक पार्नु पर्दैन। हामी परमेश्वरमा सबैलाई बराबरी, एउटै लेभलमा सोच्नुपर्छ, किनभने यो संसारमा परमेश्वरलाई महिमा दिने, उहाँको इच्छा गर्ने, उहाँको निम्ति जिउने नै मुख्य कुरा हो, येशूको स्वभावमा बदलिने। अब मैले मेरो